यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाबाट लोक सेवा आयोग विधेयक 2076 सर्वसम्मतिले पारित। नेकपा स्थायी कमिटिको भोलिको बैठकमा अध्यक्ष द्वयको राजनीतिक प्रतिवेदन पेश हुने। स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको खर्च नभएको रकम कोरोना रोकथाम नियन्त्रण र उपचारमा खर्च गर्न स्थानीय तहलाई सरकारको निर्देशन। उपत्यका बाहिरबाट काठमाडौँ भित्रिएकालाई 14 दिन होम क्वारेन्टाइनमा राख्न उपत्यका 3 वटै जिल्ला प्रशासनलाई गृह मन्त्रालयको परिपत्र। र विश्वभर कोरोना संक्रमितको संख्या 92 लाख नाघ्यो। अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकले लोक सेवा आयोग विधेयक 2076लाई सर्वसम्मतिले पारित गरेको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री डाक्टर शिवमाया तुम्बा हाम्फेले प्रस्तुत गर्नुभएको विधेयकलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो। विधेयकका सम्बन्धमा सांसदहरूले उठाउनुभएका प्रश्नको जवाब दिनुहुँदै मन्त्री डाक्टर तुम्बा हाम्फेले संघीय निजामती सेवालाई स्वच्छ निष्पक्ष बनाई सार्वजनिक सेवालाई चुस्त र पारदर्शी बनाउन विधेयकले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले सरकारी सेवा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना लगायतका लागि लिने लिखित परीक्षाको विधि र प्रणालीलाई निष्पक्ष र पारदर्शी बनाउन तथा सेवामा विभेदको अवस्था नहोस् भन्ने जस्ता विषयलाई विधेयकले समेटेको जानकारी दिनुभयो। विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद मीन बहादुर विश्वकर्माले लोक सेवाले देशका सबै भेग र समुदायका मानिसलाई समेट्ने ऐन कानून बन्नुपर्छ भनेर लामो समयदेखि कुरा उठाउँदै आएको बताउनुभयो। सांसद दिलेन्द्र प्रसाद बडुले तीन तहको राज्य व्यवस्थामा लोक सेवा आयोगको विधेयक सान्दर्भिक छ भन्नुहुँदै संवैधानिक आयोगको विश्वसनीयता र निष्पक्षतालाई जोड़ दिनुपर्ने धारणा राख्नुभयो। अर्का सांसद संजय कुमार गौतमले सार्वजनिक सेवालाई निष्पक्ष र पारदर्शी बनाइनुपर्ने बताउनुभयो। सांसद प्रेम सुवालले निजामती सेवालाई समावेशी र प्रतिस्पर्धी बनाइनुपर्ने र आयोगको गरिमालाई कायम राख्नुपर्नेमा जोड़ दिनुभयो। यसै गरी आजको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बा हाम्फेले प्रस्तुत गर्नुभएको नेपाल विशेष सेवा विधेयक 2076 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। यसै गरी राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको संघ प्रदेश र स्थानीय तह अन्तर सम्बन्ध व्यवस्थापन विधेयक 2076 तथा संघ प्रदेश र स्थानीय तह समन्वय तथा अन्तर सम्बन्ध विधेयक 2077 सर्वसम्मतिले पारित गरेको छ। ती विधेयकमाथि सांसदहरूले उठाउनु भएको प्रश्नको कानून मन्त्री डाक्टर तुम्बा हाम्फेले जवाब दिनुभएको थियो। यसअघि प्रतिनिधि सभाको आजको बैठकमा विशेष समयमा सांसदहरूले समसामयिक विषयमा सरकार र सदनको ध्यान आकर्षण गराउनुभयो। त्यसक्रममा सांसद महेन्द्र कुमार राय यादव र प्रदीप कुमार यादवले नागरिकता संशोधन सम्बन्धी विधेयकले समस्या उत्पन्न हुन सक्ने भन्दै पुनर्विचार गर्न माग गर्नुभयो। सांसद दामोदर भण्डारी कोरोना नियन्त्रणका लागि सरकार जिम्मेवारीका साथ काममा लागिरहेको भन्दै यस्तो प्रतिकूल अवस्थामा सबैले सहयोग गर्न माग गर्नुभयो। सांसद प्रेम सुवालले मिलेनियम च्यालेन्ज कोअपरेशन एमसीसी नेपालको हित विपरीत भएको भन्नुहुँदै खारेज हुनुपर्ने माग गर्नुभयो। सांसद डीना संग्रौला पन्थले स्वास्थ्य सामग्री खरिदमा ओमनी समूहसँग भएको सम्झौतामा भ्रष्टाचार भएको भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद पार्वती कुमारी विसुङ्खेले दैलेख जिल्लामा कोरोना संक्रमितहरूलाई राख्ने क्वारेन्टाइन र अस्पताल नभएको भनी सरकारको ध्यान आकर्षण गराउनुभयो। यस अगाडि सुन्ने समयमा बोल्ने सांसदहरूले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि परीक्षणको दायरा बढ़ाउन र क्वारेन्टाइन स्थल व्यवस्थित गर्न माग गर्नुभएको छ। बैठकमा सांसद भैरव सुन्दर सिंहले सुदूरपश्चिम क्षेत्रमा भारतबाट फर्किनेको संख्या बढ़दै गएको हुनाले परीक्षणको क्षमता विस्तार गर्न माग गर्नुभयो। सांसदहरू मन कुमारी जीसी, मीना सुब्बा, मैना कुमारी भण्डारी, रंगमती शाही लगायतले महिलाका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गर्न माग गर्नुभयो। सांसद मीन बहादुर विकले लकडाउनको अवधिलाई शून्य समय मानेर कर, बैंक ब्याज, घर भाडा लगायतको छूट दिन माग गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक यही अषाढ 17 गते 1 बजे पुनः बस्नेछ। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले जनतामा भ्रम फैलाउने गरी संसदमा अभिव्यक्ति दिन नहुने विषयमा जोड़ दिनुभएको छ। बैठकमा सांसद डाक्टर बेदुराम भूषालले संविधान अनुसार नागरिकता सम्बन्धी कानून निर्माण अघि बढ़ेको अवस्थामा अराजनैतिक निराधार र गैर जिम्मेवार तर्क गरेकोमा आपत्ति प्रकट गर्नुभयो। सांसद प्रकाश पन्तले कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताउनुभयो। सांसद भगवती न्यौपानेले नागरिकता विधेयकका विषयमा भएको भन्दा फरक रूपमा प्रतिपक्षीले भ्रम फैलाउने काम गरेको भन्दै त्यसतर्फ सचेत हुनुपर्नेमा जोड़ दिनुभयो। सांसद शेखर कुमार सिंहले खेती गर्ने समयमा दुई नम्बर प्रदेशमा रासायनिक मल अभाव भएको सम्बन्धमा सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसद रामनारायण बिडारीले आन्तरिक राष्ट्रवादलाई कमजोर बनाउने र जनतामा भ्रम फैलाउने गरी सांसदहरूले संसदमा धारणा राख्नु नहुनेमा जोड़ दिनुभयो। राष्ट्रिय सभाको आजको बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले प्रस्तुत गर्नुभएको प्रतिलिपि अधिकार पहिलो संशोधन विधेयक 2076 दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाएको छ। राष्ट्रिय सभाको अर्को बैठक यही आषाढ 11 गते दिउँसो 1 बजे बस्नेछ। नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक भोलि बिहान 11 बजे बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट राजनैतिक प्रतिवेदन प्रस्तुत हुनेछ। बैठकमा स्थायी कमिटिका 45 सदस्यसहित आमन्त्रित सदस्यका रूपमा अनुशासन लेखा र निर्वाचन आयोग सल्लाहकार परिषद र ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजकको पनि उपस्थिति हुनेछ। गृह मन्त्रालयले उपत्यकाका बाहिरबाट काठमाडौँ भित्रिएकाहरूलाई 14 दिन होम क्वारेन्टीनमा बस्ने व्यवस्थाका लागि 3 वटै जिल्लाका प्रमुख जिल्लाधिकारीलाई परिपत्र गरेको छ। पछिल्लो समय घरधनीले पीसीआर विधिबाट कोरोना परीक्षण नगरी घरमा प्रवेश गर्न नदिने गरेको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक 1000 बढ़ी जाने गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोविड-19 लागि जारी गरेको गाइडलाइन अनुसार काठमाडौँ उपत्यका भित्रनेहरूलाई 14 दिनसम्म होम क्वारेन्टीनमा बस्ने र लक्षण देखिएमा मात्र अस्पताल आउने व्यवस्था गर्न गृह मन्त्रालयले काठमाडौँ भक्तपुर र ललितपुरका प्रमुख जिल्लाधिकारीलाई पत्र पठाएको हो। सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको खर्च नभएको रकम कोविड-19 रोकथाम नियन्त्रण र उपचारमा खर्च गर्न स्थानीय तहलाई निर्देशन दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय पूर्वाधार कार्यक्रम सञ्चालन कार्यविधि नियमावली 2077 तेस्रो संशोधन गर्दै आर्थिक वर्ष 2076-77 कार्यक्रम आयोजनालाई छुट्याइएको तर खर्च गर्न बाँकी रकम कोविड-19 रोकथाम तथा नियन्त्रणका लागि खर्च गर्न निर्देशन दिएको हो। केही दिन अघि बसेको मन्त्री परिषद बैठकले कार्यक्रमलाई खर्च नभएको रकम कोविड-19 नियन्त्रणमा गर्ने निर्णय गरेसँगै मन्त्रालयले कार्यक्रम निर्देशक समितिका संयोजकले अन्य सदस्यसँग परामर्श गरी सबै स्थानीय तहको कोविड-19 नियन्त्रण गर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिनुभयो। आज थप 538 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या 10,099 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज थप 448 जना पुरूष र 90 जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। हालसम्म 76 जिल्लाका 9,115 जना पुरूष र 984 जना महिलामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर गौतमका अनुसार आज झापाका 12, सप्तरीका 21, मोरङका 2, सुनसरीका 3, तेह्रथुमका 2, महोत्तरीका 12, अछामका 7, अर्घाखाँचीका 2, बागलुङका 14, बझाङका 22, बाजुराका 20, डडेलधुराका 4, धादिङका 18, गोर्खाका 29, गुल्मीका 5, कैलालीका 38, कञ्चनपुरका 17, कास्कीका 8, नवलपरासी पूर्वका 22, पर्वतका 22, प्युठानका 50, रूपन्देहीका 3, रौतहटका 13, सर्लाहीका 2, सिराहाका 7, स्याङ्जाका 22, पाल्पाका 48, तनहुका 8, धनुषाका 39, लमजुङका 5, दाङका 19, सल्यानका 4, सुर्खेतका 23, दैलेखका 22 तथा हुम्ला र कालीकोटका 1-1 जनामा कोरोना पुष्टि भएको छ। यसै गरी कोरोना संक्रमण पुष्टि भएका दैलेखको दुल्लु नगरपालिका वार्ड नम्बर 3 का 45 वर्षीय पुरूषको हिजो बेलुका मृत्यु भएपछि संक्रमणपछि मृत्यु हुनेको संख्या 24 पुगेको छ। यही असाढ 4 गते प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि सोही अस्पतालको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसै गरी आज थप 76 जना कोरोना भाइरस संक्रमण मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त भई घर फर्कनेको कुल संख्या 2,224 पुगेको छ। मन्त्रालयले दिएको जानकारी अनुसार आज विभिन्न आइसोलेसन सेन्टरबाट 68 जना पुरूष र 8 जना महिला संक्रमण मुक्त भएका छन्। नेपालमा हालसम्म 189 जना महिला र 2,035 जना पुरूष संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ। लकडाउन केही खुक्लो भएपछि हुन सक्ने आपराधिक गतिविधि न्यूनीकरणका लागि नेपाल प्रहरीले नयाँ कार्यक्रम ल्याएको छ। प्रहरी प्रधान कार्यालय स्थित COVID-19 केन्द्रीय हेल्थ डेस्क मार्फत 7 वटै प्रदेश तथा महानगरीय प्रहरी कार्यालयलाई कार्ययोजना अनुसार काम गर्न निर्देशन दिएको छ। संवाददाता बालिका मादेनको रिपोर्ट।
लकडाउनको प्रारूपमा परिवर्तन गरी केही खुकुलो गरिएपछिको अवस्थामा सम्भावित अपराधका घटना रोकथाम नियन्त्रण तथा न्यूनीकरण गर्न नेपाल प्रहरीले अपराध नियन्त्रण सम्बन्धी नयाँ कार्ययोजना ल्याएको हो। लकडाउन खुकुलो पश्चात हुने अपराध नियन्त्रण तथा न्यूनीकरण कार्ययोजनाका बारेमा जानकारी दिनुहुँदै नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक निरज बहादुर शाही,
मेन काम भनेको यो ट्रेडिसनल क्राइमहरू छ, जुन चोरीको भयो, ज्यान सम्बन्धीहरूको भयो, संगठित अपराधहरू भयो, सामाजिक अपराधहरू भयो, महिला तथा बालबालिका विरुद्ध हुने हिंसाहरू भयो, ट्रेडिसन अपराधको कुरा भयो, फरक रूपमा आउन सक्ने जुन अहिले हाम्रो क्वारेन्टाइनमा हुन सक्ने अपराध भयो, त्यसपछि आएर ट्राफिकको अब फ्लो पर्छ, यस्तालाई चाहिँ हामीले ध्यान दिन्छौँ।
पूर्ण लकडाउनको समयमा आत्महत्या बाहेक सामाजिक, आर्थिक, सांगठनिक अपराध, चोरी, डकैती, दुर्घटना, लागु औषध कारोबार, कालो बजारी जस्ता घटनामा कमी आएको प्रहरीले जनाएको छ। त्यस अवधिमा आपराधिक घटना 70% कम भएको प्रहरी तथ्याङ्कले देखाए पनि लकडाउन खुकुलो भएपछि उत्पन्न हुने विभिन्न आपराधिक घटना हुन नदिन कस्ता गतिविधि सञ्चालन गरिँदैछ त? प्रहरी प्रवक्ता निरज बहादुर शाही,
सिस्टमेटिक प्याटर्न हुन्छ पिरियडमा भएको घटनाहरू, हाम्रो पुलिसको मुभमेन्ट हुन सक्ने हाम्रो च्यालेन्ज, त्यो तिनटा लिएर हामी रिसोर्स लगाएको हुन्छौँ। अब त्यो रिसोर्सलाई लगाएको र त्यो काम गरेको आधारमा यदि कहीँ रिफर्म गर्नुपर्छ त्यहाँनिर कमान्डर रिफर्म गर्छ, हेडक्वार्टरले चाहिँ दिएको एरियालाई हेरेर उनीहरूले कभरेज गरेर आफ्नो गतिविधिलाई लोकलाइजेसन गर्छ त्यसलाई।
नेपाल प्रहरीको नयाँ कार्ययोजना अनुसार आपराधिक घटना हुन सक्ने सम्भावित स्थानहरूमा सादा पोसाकमा प्रहरी साथै समुदाय प्रहरी सञ्चालन गरिएको, गस्ती बढ़ाइएको, घटना हुन सक्ने सम्भावित ठाउँहरूको सूक्ष्म निगरानी बढ़ाउनेदेखि सूचना संकलन, छुट्टै अनुसन्धान टोली तयार गर्ने लगायतका गतिविधिहरू सञ्चालन गर्न थालिएको नेपाल प्रहरीले जनाएको छ। कार्ययोजना व्यवस्थित र प्रभावकारी रूपमा कार्यान्वयन हुन सके मात्र आपराधिक घटनामा कमी आउन सक्ने विश्वास गर्न सकिन्छ। बालिका मादेन, रेडियो नेपाल, काठमाडौँ।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। नवलपरासी पूर्वको विनय त्रिवेणी गाउँपालिकामा करेन्ट लागेर आज 2 जनाको मृत्यु भएको छ भने 1 जना घाइते भएका छन्। विनय त्रिवेणी गाउँपालिका 3 सर्दी स्थित खोरण्डे खोलामा टिप्पर धुने क्रममा करेन्ट प्रवाह हुँदा 2 जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक मोहन बहादुर खाँडले जानकारी दिनुभयो। तानसेन तमघा सड़क खण्डमा हिजो गएको पहिरोले गाड़ी बगाउँदा थप 1 जनाको शव आज भेटिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मदन गिरीका अनुसार सुरक्षाकर्मीको टोलीले खोज तलाशका क्रममा झापा सिउ 87 नगरपालिका 8 बुद्ध चोकका 18 वर्षीय कुमार तामाङको शव भेटेको हो। यो सँगै पहिरोमा परि मृत्यु हुनेको संख्या 4 पुगेको छ। तानसेन नगरपालिका वार्ड नम्बर 11 सम्मोबारीमा पहिरोमा पुरिएर हिजो 3 जनाको मृत्यु भएको थियो। बाँकेको गाभरमा कार दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत राप्ती सुनारी गाउँपालिका 1 गाभरमा आज पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको कार अनियन्त्रित भई सड़क किनारको रूखमा ठोकिएर भएको दुर्घटनामा कार चालक भरतपुर महानगरपालिका 12 चितवनका 41 वर्षीय कमलराज लम्साल र नवलपरासी पूर्व कावासोती 8 का क्षितिजराज कुंवरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालय अन्तर्गत बर्दीवास उप वितरण केन्द्रमा कार्यरत तत्कालीन इन्चार्ज संजीव शर्मा सहित 8 जना विरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ। ग्राहकबाट उठाएको महसुल राजस्व खातामा जम्मा नगरी अपचलन गरेको पाइएकोले शर्मा सहित प्राधिकरणका कर्मचारीहरू अरविन्द प्रसाद जयसवाल, बागेश्वरी कुमारी कर्ण, चन्द्रभूषण महतो, धर्मेन्द्र कुमार महतो, अजित मान सिंह, स्मिता कटेल, अञ्जु कुमारी बस्नेत विरूद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिनुभयो। 5 दिनदेखि अवरूद्ध गोरुसुङे सन्धिखर्क सड़क सञ्चालनमा आएको छ। शुक्रबार रातिदेखि अवरूद्ध रहेको सड़क आज दिउँसोदेखि सञ्चालनमा आएको अर्घाखाँचीका प्रमुख जिल्लाधिकारी विजयराज पौडेलले जानकारी दिनुभयो। पर्वतको कुस्मा नगरपालिका 3 दुर्लुङमा गत जेठ 31 गते गएको पहिरोको पीड़ितलाई गृह मन्त्रालयले थप राहत दिनुका साथै पुनः स्थापना गर्ने निर्णय गरेको छ। पहिरोमा विस्थापित 13 घर परिवारलाई तुरन्त अस्थायी घर निर्माण गर्नका लागि प्रत्येक घर परिवार 50,000 का दरले रकम उपलब्ध गराउने र सो रकम अपुग भएमा थप 50,000 रूपैयाँ उपलब्ध गराउने निर्णय गरेको मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका उपसचिव गणेश विक्रम शाहीले जानकारी दिनुभयो। दुई पहाड़को बीचबाट बग्ने सिन्धुपाल्चोक स्थित भोटेकोशी नदीको किनारमा रहेका बस्तीहरू बाढ़ी र पहिरोको उच्च जोखिममा रहेका छन्। सिन्धुपाल्चोकबाट संवाददाता देवराज सुवेदीको रिपोर्ट।
12 बिसेको खोर्सानी बारीदेखि तातो पानीको लिपिङसम्मका बस्ती दुई पहाड़ बीच बग्ने भोटेकोशी नदीको किनारमा पर्दछ। भोटेकोशी र ठाडे खोलाको बाढ़ी र पहिरोले कच्ची घरहरू पूरै भत्किएका छन्। भीरबाट खस्ने ठूल्ठूला ढुङ्गाको जोखिम पनि उत्तिकै छ। यी सबै समस्याले गाती, झिर्पु, कोदारी र लिपिङ क्षेत्रमा कहिले पनि त्रास नहट्ने बताउनुहुन्छ भोटेकोशी गाउँपालिकाका स्थानीय गणेश श्रेष्ठ। पानी पर्ने बित्तिकै भोटेकोशी नदीमा आउने बाढ़ीको डर एकातिर छ भने वर्षाकै कारण मुख्य सड़क पनि भाँसिएका छन्। ठूला दुई पहाड़ बीच बग्ने नदी छेउको बसाई त्रासपूर्ण भएको स्थानीय निमा शेर्पा बताउनुहुन्छ। भोटेकोशी गाउँपालिकाको तातो पानी क्षेत्रका प्राय सबै बस्तीहरू खोलाको र पहिरोको उच्च जोखिममा छन्। अति जोखिममा रहेका बस्तीहरूलाई तारजाली तथा स्थानान्तरणको व्यवस्था गर्ने योजना बनाएको गाउँपालिकाले जनाएको छ। भोटेकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन निरौला,
खोला किनारका बस्तीहरू जुन जोखिममा पर्छन् त्यसको लागि तत्कालै तारजालीको व्यवस्थापन गरेर जोखिम
विपदको अवस्था हेरेर जिल्ला विपद व्यवस्थापन समितिले पनि पूर्व तयारीको काम गरिरहेको बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल।
बगाउने समस्याहरू पनि देखिरहेका छौँ, सम्पूर्ण पक्षलाई समेटेर हाम्रो सुरक्षा निकायको तयारी भइरहेको हुन्छ।
विपदको दृष्टिले उच्च जोखिमको सूचीमा रहेको भोटेकोशी क्षेत्रमा हुने समस्या समाधान गरिनुपर्ने स्थानीयको माग छ, तर हालसम्म जोखिमपूर्ण बस्तीको व्यवस्थापन हुन सकेको छैन। देवराज सुवेदी, रेडियो नेपाल, सिन्धुपाल्चोक।
रिपोर्टपछि अब केही अन्तर्राष्ट्रिय समाचार। विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या 92,43,000 भन्दा बढ़ी पुगेको छ। अहिलेसम्म विश्वभर 49,82,000 भन्दा बढ़ी निको भई घर फर्किसकेका छन्। विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या 4,75,600 भन्दा बढ़ी पुगेको छ। कोरोना भाइरस महामारीको सबैभन्दा संक्रमित देश अमेरिकामा संक्रमितको संख्या 23,90,000 भन्दा बढ़ी पुगेको छ भने निको भएर घर फर्किनेको संख्या 10,03,000 भन्दा बढ़ी रहेका छन्। त्यसै गरी अमेरिका पछिको संक्रमण धेरै भएको देश ब्राजिलमा 5,94,000 भन्दा बढ़ी निको भई घर फर्किसकेका छन्। यस्तै दक्षिण एसियाली राष्ट्रमा सबैभन्दा संक्रमित राष्ट्र भारतमा अहिलेसम्म 4,49,600 भन्दा बढ़ीमा संक्रमण देखिएको छ। भारतमा मृत्यु हुनेको संख्या 14,162 पुगेको छ। निको भई घर फर्किनेको संख्या भारतमा 2,54,200 भन्दा बढ़ी पुगेको छ। यस्तै दक्षिण एसियाली अर्को राष्ट्र पाकिस्तानमा पनि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ़दै गइरहेको छ। पाकिस्तानमा संक्रमितको संख्या 1,85,000 भन्दा बढ़ी रहेका छन् भने 3,695 जनाको मृत्यु भइसकेको छ। निको भई घर फर्किनेको संख्या 73,400 भन्दा बढ़ी रहेका छन्। ताइवानले हङकङमा जारी सरकार विरोधी आन्दोलनलाई सघाइरहेको चीनले आरोप लगाएको छ। चीनको सरकारी स्रोतले विज्ञप्ति प्रकाशित गरी हङकङका व्यवस्था विरोधी तत्वलाई ताइवानले संरक्षण दिने र त्यहाँबाट आन्दोलनका लागि हर तरहको सहयोग उपलब्ध गराउने गरेको भन्दै ताइवानलाई त्यस्तो कार्य रोक्न चेतावनी दिएको छ। लामो समयसम्म बेलायतको अधीनमा रहेर चीन समक्ष बुझाइएको हङकङमा चीनले लागू गर्न खोजेको नयाँ सुरक्षा कानूनको विरोध गर्दै लगातार प्रदर्शन भइरहेका बेला चीनले स्वतन्त्र राष्ट्र बन्न खोज्ने ताइवान विरूद्ध पछिल्लो आरोप लगाएको छ। अब आर्थिक समाचार अच्युत अर्यालबाट।
तातोपानी नाका हुँदै सामान आयात निरन्तर रूपमा हुन थालेको छ। बाटो बनाउने क्रममा केही समय सामान बोकेका कन्टेनरहरू रोकिए पनि अहिले तातोपानी नाकामा कुनै अवरोध नभएको भन्सार कार्यालयले जनाएको छ। वर्षा लागेसँगै ठाउँ ठाउँमा पहिरो जाने सम्भावनालाई मध्यनजर गर्दै बाटो पन्छाउने उपकरण तयारी अवस्थामा राखिएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताउनुभयो। गत माघ 16 गतेबाट बन्द भएको तातोपानी नाका गत चैत्र 26 गतेदेखि पुनः सञ्चालनमा आएको थियो। सुनको मूल्य मंगलबार प्रतितोला 400 रूपियाँले घटेको छ। सोमबार छापावाल सुन प्रतितोला 91,000 कारोबार भएकोमा मंगलबार सोही परिमाणको सुनको मूल्य 90,600 कायम भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार एक तोला तेजाबी सुनको मूल्य 90,160 कायम भएको छ भने सोही परिमाणको चाँदी मंगलबार प्रतितोला 940 किनबेच भएको छ। लकडाउन खुकुलो भए पनि वीरगंजका सुन चाँदी पसलहरूमा ग्राहकहरू किन्ने भन्दा पनि बिक्री गर्न आउनेहरूको भीड़ बढ़ेको व्यवसायीहरूले बताएका छन्। प्रतिदिन सुनको भाव बढ्दै गएपछि ग्राहकहरू पसलमा सुन चाँदी खरिद गर्न भन्दा पनि बिक्री गर्न आउने गरेका छन्। अहिले लकडाउन हटेर पसल खुल्दा वीरगंजमा प्रतितोला सुन 91,300 तोकिएको छ। पाल्पामा मौरी पालन व्यवसायलाई पकेट क्षेत्र तोकेर यसको विस्तार र प्रवर्धन कार्यक्रम लागू गरिएको छ। कृषि ज्ञान केन्द्रले पकेट क्षेत्र विस्तार गर्न मौरी पालक कृषकलाई अनुदान कार्यक्रम ल्याएको छ। केन्द्रको सहयोगमा तानसेन नगरपालिका 8 मदन पोखरामा मणी मौरी पालन पकेट समिति र बगनासकाली गाउँपालिका 8 स्थित बराङदीमा हिमाली मौरी पालन पकेट समिति मार्फत कार्यक्रम सञ्चालन गरिएको हो।
अब खेल समाचार अजय बमबाट।
अखिल नेपाल फुटबल संघ एन्फाले कोरोना भाइरसका कारण प्रभावित भएकाहरूको राहतका लागि जिल्ला फुटबल संघ र क्लबहरूलाई रकम हस्तान्तरण गरेको छ। एन्फाले 1,80,00,000 रुपियाँ विभिन्न जिल्ला र क्लबहरूलाई प्रदान गरेको हो। 12 जिल्ला र क्लबहरूले प्रदान गरेको सूचीका आधारमा हरेकलाई 75,000 दरले रकम प्रदान गरेको हो। जसले प्रस्ताव फर्म बुझाएका छैनन् उनीहरूलाई भने अझै रकम दिएको छैन। उनीहरूलाई तत्काल सो फर्म एन्फामा बुझाउन भनिएको छ। फिफाले गरेको सहयोग रकमबाट एन्फाले विभिन्न जिल्ला र क्लबहरूलाई राहत स्वरूप रकम दिएको हो। असार 2 गते बसेको कार्य समितिको बैठकले कोरोना प्रभावित भएकालाई रकम दिन एन्फाको प्रस्तावलाई अनुमोदन गरेको छ। एन्फाले विभिन्न ए बी र सी डिभिजनका क्लब र जिल्ला फुटबल संघलाई 75,000 र 35-35 जना महिला र पुरुष खेलाड़ीलाई 15,000 दरले दिने निर्णय गरेको थियो। नेपाल ओलम्पिक कमिटिले अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाएको छ। एनओसीले मंगलबार सातो बाटो स्थित एनओसी भवनमा एक कार्यक्रमको आयोजना गर्दै ओलम्पिक दिवस मनाएको हो। ओलम्पिक दिवसको अवसरमा नेपाल ओलम्पिकको झण्डा झण्डोत्तोलन गरिएको थियो। त्यसपछि एनओसीले राष्ट्रिय खेलकुद परिषद राखेकाका सदस्य सचिव रमेश सिलवाल खेलाड़ी तथा पत्रकारसँग भिडियो माध्यमबाट अन्तर्क्रिया गरेको थियो। ओलम्पिक स्थापना भएको दिनको अवसर पारेर मनाउन थालिएको ओलम्पिक डे जुन 23 मनाउने गरिन्छ। नेपालमा समेत हरेक वर्ष ओलम्पिक दिवस मनाइँदै आएको छ। कोरोना भाइरसका कारण करिब 3 स्थगित भएको ब्याडमिन्टन खेलको प्रशिक्षण फेरि शुरू भएको छ। सामाजिक दूरी कायम हुने खेलमा पर्ने ब्याडमिन्टन खेललाई प्रशिक्षण शुरू गर्न राष्ट्रिय खेलकुद परिषदले नै स्वीकृति दिएको हो। सोमबारबाट शुरू भएको प्रशिक्षणमा यति बेला केही खेलाड़ी मात्र समावेश रहेका छन्। पहिलो चरणमा वरियतामा रहेका 25 खेलाड़ी बोलाउने बताइए पनि मंगलबार 3 खेलाड़ी मात्र प्रशिक्षणमा थिए। नेपालमा लकडाउनमा पनि औपचारिक रूपमा प्रशिक्षण शुरू गर्ने ब्याडमिन्टन पहिलो खेल बनेको छ।
अब मौसम। हाल देशभर सामान्य बदलिरहे बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर 5 र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति देशभर सामान्य बदलिरहे सातै प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने भोलि दिउँसो देशभर सामान्यदेखि पूर्ण बदलिरहे सातै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। प्रमुख समाचार पुनः एक पटक। प्रतिनिधि सभाबाट लोक सेवा आयोग विधेयक 2076 सर्वसम्मतिले पारित। नेकपा स्थायी कमिटिको भोलिको बैठकमा अध्यक्ष द्वयको राजनीतिक प्रतिवेदन पेश हुने। स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको खर्च नभएको रकम कोरोना रोकथाम नियन्त्रण र उपचारमा खर्च गर्न स्थानीय तहलाई सरकारको निर्देशन। उपत्यका बाहिरबाट काठमाडौँ भित्रिएकालाई 14 दिन होम क्वारेन्टाइनमा राख्न उपत्यकाका 3 जिल्ला प्रशासनलाई गृह मन्त्रालय को परिपत्र। र विश्वभर कोरोना संक्रमितको संख्या 92,00,000 नाग्यो। यसका साथै राति 9 समाचार पूरा भयो। अर्को समाचार राति 10 हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।